عاد المرسلين إذ قال لهم أخوهم هود ألا تتقون إني لكم رسول أمين فاتقوا الله وأطيعون وما أسألكم عليه من أجر إن أجري إلا على رب العالمين أتبنون بكل ريع آية وتعبثون وتتخذون مصانع لعلكم تخلدون وإذا بطشتم جبارين فاتقوا الله وأطيعون واتقوا الذي أمدكم بما تعملون أمدكم بأنعام وبنين وجنات وعيون إني أخاف عليكم عذاب يوم عظيم قالوا سواء علينا أوعظت أم لم تكن من الواعظين إن هذا إلا خلق الأولين وما نحن بمعذبين فكذبوه فأهلكناهم إن في ذلك لآية وما كان أكثرهم مؤمنين وإن ربك لهو العزيز الرحيم
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم كذبت عاد المرسلين إذ قال لهم أخوهم هود ألا تتقون إني لكم رسول أمين فاتقوا الله وأطيعون وما أسألكم عليه من أجر إن أجري إلا على رب العالمين إذ بدأ الله تعالى قوم موسى کا ذکر کیا حضرت ابراہیم علیہ السلام کا ذکر کیا حضرت نوح علیہ السلام کا ذکر کیا اس میں حضرت ابراہیم علیہ السلام کا بعد میں ان کا زمانہ بعد میں آیا تھا اور یہ عاد و ثمود یہ حضرت ابراہیم علیہ السلام سے پہلے تھے قوم عاد جو ہے حضرت نوح علیہ السلام کی جو اولاد ہوئی اور جو بچی طوفان سے تو وہ پھیل گئی عراق میں وہ لوگ تھے وہیں ان کا مسکن تھا اور غالباً آبادی وہیں تک محدود تھی اس کے بعد یہ جو لوگ باقی بچے یہ اپنے معاش کے لیے جس کی ضرورت کے لیے دنیا میں پھیلے تو حضرتوں کی اولاد میں کچھ لوگ تو آ کر یمن میں اور یا یہاں پر حضرموت میں ان علاقوں میں آ کر بس گئے تھے ان میں دو طرح کے تھے ایک تو قوم عاد کے لوگ تھے قوم عاد کے لوگ ایسی جگہ بسے تھے کہ جہاں پہاڑی علاقے بھی تھے اور اس کے بعد صحرا بھی تھے یہ دروب الخالی جو ہے جو ذوال عرب کا صحرا بہت بڑا صحرا ہے یہ یمن و حضرموت کے سامنے ہے اسے ملا ہوا ہے تو احقاف ان کا وطن تھا قوم عاد کا یہ وہی واقعہ ہے جہاں یمن کے پہاڑوں کا علاقہ اور پھر صحرا کا علاقہ یہاں ملتے ہیں تو یہاں جو لوگ آباد ہوئے تو وہاں کی مشقت کی زندگی پہاڑی زندگی اور صحرائی زندگی ان دونوں کے اثرات پڑتے ہیں مشقت کی زندگی ہوتی ہے تو ان کے جسم بہت طاقتور لوگ تھے بہت ان کے جسم بھی بڑے تھے مضبوط لوگ تھے اور ان کو اس بات پر گھمنڈ بھی تھا کہ ہم بہت مضبوط ہیں ہم طاقتور ہیں ہم کو ہرا نہیں سکتا اور یہ بت پرستی میں اور اس میں انہیں لغویتوں میں مبتلا ہوئے بعد میں حالانکہ شروع میں آئے تھے وہاں سے یمن سے تو عراق سے تو اس وقت نوح علیہ السلام پر ایمان لا چکے تھے اور صحیح دین پر تھے لیکن جب عیش آرام ملا اور وہم اور یہ آدمی کے بلا وجہ جو ایک خیال ہوتا ہے جو بت پرستی کی طرف تقدیس کی طرف لے جاتا ہے کہ کسی کو بڑا سمجھا طاقتور سمجھا اور سمجھا کہ اس کی طاقت جو ہے انسانی طاقت سے زیادہ ہے تو اس کا احترام کرنے لگا اپنی ضرورت کے لیے کہ ہم سے اپنی ضرورت پوری کرائیں گے ہمیں جو کام ہم نہیں خود کر سکتے ان سے کرا لیں گے یہ بات اتنی بڑھ جاتی ہے کہ اس میں پھر عقل غائب ہو جاتی ہے پھر عقل سے سوچنا آدمی بند کر دیتا ہے اس لیے کہ انسان کے جسم میں ایک تو انسان کو جو کام پر آمادہ کرتی ہے چیز اور جو اس کو زندگی اس کی چلاتی ہے ایک تو عقل ہے دوسرے قلب ہے ایک دماغ ہے دوسرے دل ہے دماغ جو ہے وہ حساب سے کام کرتا ہے یعنی حساب لگا کر यह चीज को सही समझ कर काम करता है और सोच कर काम करता है, और कल्ब जो है वो तासुर पर चलता है, दिल में तासुर पैदा होता है उससे कल्ब अपना काम करता है। तो दिमाग जो है वो कल्ब का ताबे हो जाता है। जब आदमी अपने एहसास और अपने जज्बात की वजह से किसी काम को इख्तियार करता है तो फिर नहीं सोचता कि इसे माकूल बात है या नामाकूल बात है, नामाकूल बात को भी इख्तियार कर लेता है, बातों को समझता है कि बात नामाकूल है, फिर भी उसका जी नहीं चाहता उस चीज़ को छोड़ने का, बल्कि उसमें पड़ जाता है। तो ये चीज़ आदमी को ऐसे मंजिल तक पहुँचा देती है जो बहुत ही बेअखली की मंजिल होती है। शिर्क जो है वो बहुत बेअखली का अमल है, लेकिन और दिमाग बताता है, लेकिन उसके बावजूद दिल जो है वो नहीं मानता कि भाई हमसे इनसे हमारा काम निकल जाएगा, इनसे अपनी जरूरत पेश करेंगे तो हमारी जरूरत पूरी हो जाएगी, और अगर नहीं पूरी हुई तो उसकी वजह अपनी समझता है कि हमारी किसी कोताही की वजह से पूरी नहीं हुई, वरना ये तो हमारी जरूरत पूरी कर देते। तो फिर उसमें इस हद तक आदमी पहुँच जाता है जैसे अरब थे कि वो कोई पत्थर मिल गया उसकी पूजा करने लगे, कुछ ना मिला तो वही रेत को रेत का बनाकर गोला और उसी के बाद करने लगे कि शायद इसी से काम चल जाए हमारा। तो ये बात पहुंचा देती है तासुर की वजह से कि आदमी को तासुर होता है कि हमारा काम इससे चल जाएगा। बहरहाल कौम आद एक तरफ तो जिस्मानी लिहाज से बहुत मजबूत थे, पहाड़ों के रहने वाले और सहरा के रहने वाले, सहरा की गर्मी है, वहाँ की जो दुश्वारियाँ हैं उनसे भी वाकिफ थे और उनको भी सहते थे, और पहाड़ों की जो दुश्वारियाँ हैं उनसे भी, तो वो बहुत मजबूत हो गए थे और उनमें ये एहसास पैदा हो गया था हम जो चाहे कर डालें, हमको ताकत हासिल है, हर चीज़ हासिल है। लेकिन जब उनमें बहुत ज़्यादा ये खराबियाँ पैदा हो गई तो अल्लाह ताला का ये निज़ाम है कि जब किसी कौम में खराबियाँ बहुत पैदा हो जाती हैं तो अल्लाह ताला उनमें किसी शख्स को नबी बनाता था, वो ये काम करता था मैं समझाओ इनको। लेकिन अल्लाह ताला के यहाँ ये है कि दीन के मामले में ज़बरदस्ती नहीं है, तुम मानो तो ठीक है, नहीं मानोगे, अगर मानोगे तो हम तुम्हें अजर देंगे, ना मानोगे तो सजा देंगे, लेकिन इस दुनिया में हम तुम पर जबर नहीं करेंगे। अल्लाह ताला ने फरमाया भी है कि हम चाहते तो सबको ईमान वाला बना देते, लेकिन ऐसा नहीं किया, हमने आजमाना चाहा है कि मौका मिले बुराई का और फिर बुराई से आदमी बचे, ये असल है। और बुराई का अगर मौका नहीं मिल रहा है और बच रहा है तो कोई इससे उसकी बहादुरी मालूम नहीं होती। तो अल्लाह ताला फिर कौम आद का वाकया बयान करता है, और ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तस्कीन के लिए है, आपको जो कुरैश की तरफ से और अपने ही ख़ानदान वालों की तरफ से और लोगों से जो दुश्वारियाँ पेश आ रही थी, सख्त दुश्वारियाँ कि आपको नुकसान ही पहुँचाते थे, तकलीफ पहुँचाते थे, दिल भी दुखाते थे, और ये हर तरह की जो वो चाहते थे कि इतना इनको सताओ, इतनी तकलीफ पहुँचाओ कि ये मजबूर हो जाएँ अपने इस दावत के काम को छोड़ने पर, ये कहें कि भाई हमसे हो नहीं सकता। लेकिन हुजूर सल्लम कैसे छोड़ देते, आपको अल्लाह ताला ने इस काम पर जब मामूर किया था तो आप कर रहे थे, सारी तकलीफें बर्दाश्त कर रहे थे, लेकिन फिर ये ऐसे सवाल उठाते थे कुरैश के लोग कि जिससे आदमी को एहसास हो सकता है कि हम पर बहुत ज़्यादा है। मसलन ये कि आप मामूली जिंदगी गुजार रहे थे, आपको वसाइल ज़्यादा हासिल नहीं थे और इतना बड़ा काम अंजाम दे रहे थे, तो ये ख्याल हो सकता है जैसे कुरैश कहते थे क्यों नहीं आपको फरिश्ता आता और आपकी तारीफ करता, क्यों नहीं ये होता कि अल्लाह ताला आपके लिए ऐसे हालात मुहैया कर दे कि आपके बागात हो जाएं, महल हो जाए, आराम से ज़िंदगी गुजारें, कोई तकलीफ ना हो। हम तो देखते हैं कि हमारे आम आदमी की तरह आपकी ज़िंदगी है, कोई खसूसियत नहीं, कैसे आप अल्लाह के नबी हैं, अल्लाह के अगर भेजे हुए हैं तो आप उसका इजहार होता आपके जाहिर से। तो अब अल्लाह ताला ने आपके इत्मीनान के लिए किया कि उन नबियों का किस्से बयान किए कि जो इन तकलीफ़ों से इन परेशानियों से गुजरे हैं और फिर उनको कामयाबी हासिल हुई है, कि अल्लाह ताला ने उनको कामयाबी दिलाई कि कहाँ तो यह हज़रत यूसुफ़ अलैहिस्सलाम हैं, حضرت موسیٰ علیہ السلام ہے. حضرت موسیٰ علیہ السلام کا واقعہ بیان کیا کہ ایک طرف تو وہ ان کو گھر والوں کو ان کو دریا میں ڈالنا پڑا, اور پھر اس کے بعد یہ کہ جو بڑے ہوئے تو قتل ہو گیا ان سے, تو بھاگنا پڑا ان کو جا کے پردیش میں, بڑے لاچاری کے حالت میں تھے. کہ یہاں پہنچ کر انہوں نے کہا کہ اے پروردگار, تو نے جو میری قسمت میں خیر رکھی ہے اس کی ہم سب ہیں, جو تو نے خیر ہمارے قسمت رکھی ہے اس وقت ہمیں اس خیر کی بڑی ضرورت ہے. اور اسی وقت اللہ تعالیٰ کی طرف سے یہ ہوا کہ شعیب علیہ السلام کی لڑکیاں آئی تھیں پانی بھرنے کے لیے, اور وہ یہ کرتی تھیں کہ لوگ بڑے بڑے لوگ پانی لے رہے ہیں کنویں سے, جب وہ فارغ ہو جاتے تھے اور کنواں خالی ہو جاتے تب یہ بیچاری پانی بھرتی تھی. حضرت موسیٰ علیہ السلام نے دیکھا کہ دو لڑکیاں دو خاتونیں ہیں اور سب لوگ پانی بھر رہے ہیں, بیچاری اپنے بالٹی وغیرہ لیے بیٹھی ہیں اور نہیں نہیں. تو انہوں نے کہا کیا بات ہے؟ انہوں نے کہا کہ ہمارے والد کمزور ہیں, ہم لوگوں کو یہ کرنا پڑتا ہے, اب یہ دشواری ہے. ان کا ہم بھر دیتے ہیں, بھر دے پانی ان کو. وہ بہت خوش ہوئی اور وہ جا کے انہوں نے والد سے کہا کہ ایسا شریف آدمی, ایسا معقول آدمی کہ پوری احتیاط سے اس نے یہ کام کیا, یعنی عورت کو دیکھ کر کوئی ایسی بات ان میں نہیں ظاہر ہوئی کہ مان لو بے احتیاط ہیں, آنکھیں جھکا کر کیا ہوگا اور اس طرح کیا ہوگا کہ جو احتیاط ہے وہ کرنی. تو ان کو بلا لو, بلوایا اور پھر خیال سے کہا تم اب یہاں ہو, تمہیں یہاں کوئی خطرہ نہیں. اس کے بعد پھر یہ کہا کہ تم ہمارا کام کرو تو ہم تمہیں معاوضہ, کم سے کم یہ معاوضہ دیں گے کہ اپنے ایک لڑکی تمہیں بھی آ دیں گے, لیکن اتنی مدت تک کام کرنا پڑے گا. خیر وہ سب کیا انہوں نے, یعنی نوکر کی طرح رہے وہاں, گویا کہ اتنے دن میں جب تک شادی نہیں ہوئی. اس کے بعد لے کر اپنے گھر والوں کے چلے بالکل چنے تنہا, اور اچانک اللہ تعالیٰ کا حکم آیا کہ تمہیں اب نبوت کا کام کرنا ہے. ان کا پروردگار وہاں تو ہم کیسے کام کریں گے, وہاں ہم قاتل کی حیثیت رکھتے ہیں اور وہ لوگ دوسرے نسل کے لوگ ہیں, وہ بھاوی رہتے ہیں. بہرحال وہ واقعہ اللہ نے سنایا. پھر اس کا حضرت ابراہیم علیہ السلام کا واقعہ سنایا. حضرت ابراہیم علیہ السلام ان سب کی ایک ان سب سے ممتاز حیثیت رکھتے ہیں. اللہ تعالیٰ نے ان کو ایسا پسند فرمایا کہ ان کو اپنا خلیل بنا لیا. وہ تخر اللہ ابراہیم خلیلا, ابراہیم اللہ تعالیٰ نے ابراہیم کو خلیل بنا لیا, وہ بہت بڑا رتبہ ہے. اور پھر حضور صلی اللہ علیہ وسلم کو تب ملت ابراہیم حنیفہ, کہ دیکھو ابراہیم کی تم کے عمل پر عمل کرو, ان کے طریقے پر عمل کرو. یہ حضور صلی اللہ علیہ وسلم کو جو آخری نبی ہیں اور جن پر دین مکمل ہوا, ان کو یہ ہدایت ہے کہ حضرت ابراہیم کے طریقے پر عمل کرو. اور پھر حضرت ابراہیم کا طریقہ ہی بتایا اللہ تعالیٰ نے کہ انہوں نے کیسی کیسی قربانیاں دیں اللہ تعالیٰ کے لیے. تو ان کو حضرت ابراہیم علیہ السلام کو بھی اطمینان کے لیے اللہ تعالیٰ نے ان کے لیے ایک انتظام کیا کہ حضرت ابراہیم علیہ السلام نے ایک موقع بھی کہا کہ پروردگار ہم دیکھنا چاہتے ہیں کہ آپ کیسے مردہ کو زندہ کریں گے. تو اللہ تعالیٰ نے کہا کیا تمہیں یقین نہیں آتا؟ لیکن بالکل ہمیں یقین ہے, لیکن اس سے اطمینان کی قوت بڑھ جائے گی. تو اللہ تعالیٰ نے دکھا دیا کہ تم چار پرندے لو, ان کو پیرو پھاڑو, مختلف پہاڑوں پہ جا کر ان کے ٹکڑے ڈال دو, پھر یہاں سے آواز لگاؤ. اب انہوں نے کیا تو وہ سب ٹکڑے وہاں سے اڑ کے آئے اور سب ایک دوسرے مل کر اور وہ پرندے بن گئے اور زندہ ہو گئے. اللہ تعالیٰ کے حکم سے بالکل ٹھیک ہے. لیکن جو کچھ ہوتا ہے اللہ کے کرنے سے ہوتا ہے, اللہ تعالیٰ دکھا کے کرے یا اخفا سے کرے, لیکن ہوتا جو کچھ ہوتا ہے وہ اللہ کے کرنے سے ہوتا ہے. قرآن نے ساتھ ساتھ کئی جگہ اس کو بیان کیا گیا کہ جو کچھ ہوتا ہے ہمارے کرنے سے ہوتا ہے. اب وہ صورت دو طرح کی صورتیں, اخفا سے کرتا ہے اللہ تعالیٰ اور اظہار سے کرتا ہے. اظہار سے جب کرتا ہے تو وہ معجزہ ہوتا ہے, انسان دیکھتا ہے اپنی آنکھوں سے, تو وہ چیز جو انسان نہیں کر سکتا وہ اللہ تعالیٰ کر رہا ہے, تو یقین سے بڑھ جاتا ہے کہ دیکھ رہا ہے. تو اللہ تعالیٰ نے معجزے بھیجے, کئی مختلف انبیاء کے ساتھ معجزے بھی بھیجے. ایسی قوم تھی کہ جس کو اللہ تعالیٰ کے نزدیک معجزے کی ضرورت تھی, اللہ نے معجزہ بھیجا. اور وجہ ایسی چیزیں بھیجا کہ جس میں وہ قوم زیادہ واقفیت رکھتی تھی، زیادہ کمال رکھتی تھی. جبھی تو وہ کہہ سکتی ہے کہ یہ ہمارے بس کا نہیں، انسان کے بس کا نہیں ہے. اگر واقف نہ ہوتے تو وہ کہتے کہ ہو سکتا ہے ایسا بھی. تو حضرت علیہ السلام کو معجزہ دیا اللہ نے، حضرت موسیٰ علیہ السلام کو معجزہ دیا، اور قوم صالح کو معجزہ دیا جس کا ذکر آگے آ رہا ہے. بہرحال تو قوم عاد بڑے طاقتور اور بڑے مضبوط اور فائق لوگ تھے اپنی جسمانی لحاظ سے، اور پہاڑوں پر رہتے تھے، اور بہت انہوں نے زندگی کو بہت اچھی زندگی بنا لیا تھا، بہت ترقی کر گئے تھے. ان کو حضرت ہود نے سمجھایا تو ان سے کہا اذ قال لهم اخوهم هود لا تتقون. اللہ تعالیٰ فرماتا ہے کہ قوم عاد نے اپنے رسولوں کی تکذیب کی، جھٹلایا. ظاہر سے مطلب یہ کئی ان میں نبی پیدا ہوئے ہوں گے، سمجھاتے رہے ہوں گے، آخر میں جب بات بہت سنگین ہو گئی تو حضرت ہود نے پوری کوشش کی، انہوں نے کوشش کی. تو اس کارن اخوہم ہود، جب ان کے بھائی ان کے ہم خاندان ہود نے ان سے کہا اللہ تتقون، کیا تم ڈرتے نہیں ہو اللہ تعالیٰ کے عذاب سے، اللہ تعالیٰ کی گرفت ڈرتے نہیں ہو؟ کیا حرکتیں کر رہے ہو؟ اللہ تعالیٰ کے معاملے میں اس قدر نافرمانی، استہزاء تک کرتے ہو، مذاق اڑاتے ہو اللہ تعالیٰ کا، کہاں اور شرک کرتے ہو؟ ڈرتے نہیں ہو تم؟ اللہ تتقون، کیا تم ڈرتے نہیں ہو کہ اس کا انجام کیا ہوگا؟ انی لکم رسول امین، میں اللہ کا بھیجا ہوا تمہارے پاس آیا ہوں، اور میں بہت دیانتداری کے ساتھ یہ کام کر رہا ہوں. اس میں کوئی غرض میری نہیں ہے، کوئی خود غرضی نہیں ہے. یہ بہت جو مجھ سے کہلوایا جا رہا ہے وہ میں کہہ رہا ہوں، پوری دیانت کے ساتھ یہ کام کر رہا ہوں. تقوا اللہ وسیعون، اللہ سے ڈرو اور میری بات مانو، میری اطاعت کرو، یعنی جو میں کہہ رہا ہوں اس کو مان لو، اللہ سے ڈرو. اس لیے کہ تم نہ مانو گے تو تمہیں اس کا انجام بھگتنا ہوگا. وما سلوکم علیہ من اجر، اور تم اگر یہ سمجھتے ہو کہ میں کسی کے کہنے سے اجرت پہ یہ کام کر رہا ہوں، کسی اپنی ذاتی منفعت کے لیے کام کر رہا ہوں، اس لیے کہ آدمی جو کچھ کرتا ہے حقیقت میں کسی نفع کے لیے کرتا ہے، نفع مخفی نفع ہو یا ظاہر نفع ہو. اخلاق بھی برتتا ہے تو نفع کے لیے کرتا ہے. اخلاق کیسے برتتا ہے کہ اس کو بھی دوسروں سے اخلاق کی توقع ہوتی ہے، اور حتیٰ کہ نیکی میں بعض وقت وہ چیز چھپی ہوئی ہوتی ہے، اپنے کوئی فائدے کی چیز چھپی ہوئی ہوتی ہے. تو اس لیے ان کی قوم نے اگر یہ محسوس کیا کہ یہ کسی کے کوئی ان سے کام کرا رہا ہے، اجرت پہ کر رہے ہیں اپنے فائدے کے لیے، تو ان کہا وہاں سے لوگوں والے محرط تم سے میں کوئی اس کا معاوضہ نہیں چاہتا، یہ نظریہ اللہ علیہ رب، میرا جو معاوضہ ہے وہ رب العالمین کے ذمے ہے، اللہ تعالیٰ ہم کو اس کا صلہ دے گا آخرت میں اور اس کا اجر ملے گا. بس ہمارے پاس یہی مقصد ہے، ہمیں تو ہمارا معاوضہ یہی ہے کہ اللہ تعالیٰ ہم کو آخرت میں اجر دے گا، تم سے کوئی مجھے معاوضہ نہیں لینا ہے کہ میں کوئی تمہارے فائدے کا کام کر رہا ہوں اور سمجھتا ہوں کہ مجھے اس کا معاوضہ ملے گا. اور تبلون بکل لرین آیتن تابسون، تمہارا حال یہ ہو گیا ہے کہ کہیں اچھی جگہ دیکھی تو وہاں تم وہاں کوئی محل بنا رہے ہو، کوئی عمارت بنا رہے ہو، کوئی نمونہ بنا رہے ہو، کوئی نشانی بنا رہے ہو، یعنی شان دکھانے کے لیے. جیسے آپ نے دیکھا ہوگا یہ تمدن بڑھ جاتا ہے تو بہت سی چیزیں آدمی میں شو کے لیے بناتا ہے، بہت خرچ کرتا ہے، بڑی عمارتیں، بڑے احاطے اور مینار اور یہ شان دکھانے کے لیے بہت سی عمارتیں ہوتی ہیں. تو یہ ان کے یہاں تھا کیونکہ پہاڑ پر رہتے تھے اور ان کو وسائل حاصل تھے، تو پہاڑ پر نمونے بناتے تھے، کوئی کھمبا بناتے ہوں گے، کبھی کوئی دروازہ بناتے ہوں گے، عمارت بناتے ہوں گے. کیا یہ تمہارا حال ہے کہ تم ان چیزوں میں پڑے ہوئے ہو شان دکھانے کے لیے؟ ہر سی جگہ پہ تم شان کوئی علامت بناتے ہو، نمونہ بناتے ہو، تو آپ بس ہوں اور یہ صرف ابس یہ تم یہ بیکار کام کرتے ہو، اس کا کوئی فائدہ نہیں ہوتا. آپ آج کل بھی دیکھیے کہ بڑے شہروں میں خاص مقامات میں لوگ ایسی چیزیں بناتے ہیں جو شو کے لیے ہوتی ہیں، اور اس پر جو کچھ خرچ ہوتا ہے بیکار جاتا ہے، اس لیے کہ وہ استعمال نہیں ہوتی. وہ دکھانے کے لیے سیاح آتے ہیں، سیاحت کے لیے ہوتی ہیں، سیاح آتے ہیں دیکھتے ہیں یہ فلاں مقام ہے، یہ فلاں مقام ہے، اور یہ فلاں نمونہ ہے. تو یہ ان کے یہاں شوق تھا. और तबसुम ही तुम ये बेकार काम करते हो, अगर जरूरत के लिए करो, रहाइश के लिए, लोगों के फायदे के लिए तो एक बात है, लेकिन ये तुम एक तफरी के तौर पर बेकार काम करते हो। तबसुम तखलून मसानिया लाल तखलून, और ऐसे तुम ऐसी ऐसी तामीरात बनाते हो कि मालूम होता है कि हमेशा रहना है, क्योंकि तुम्हारी तामीरात हैं और जो तुम बनाते हो उसमें इसका ख्याल रखते हो वो चलें हजारों साल चलें। तो ऐसा तुम ऐसी चीज़ें बनाते हो कि जिसे मानता है तुम्हें ये ख्याल है कि हमेशा रहना है, तो इसलिए उम्र पट्टा गया नहीं, बस वो सदियों वो चीज़ कायम रहे। तुम सदियों रहोगे, तुम सदियों बाकी रहोगे, तो ऐसी चीज़ बनानी चाहिए जो आदमी जरूरत के मुताबिक हो और बात उसके साथ वो ख़त्म हो जाए। वैसा बदस्तुम बदस्तुम जब बारी हो, फिर तुम्हें गुस्सा करने और शान दिखाने के भी है। जब तुम किसी को सजा देते हो, किसी पर सख्ती करते हो, तो बड़े बड़े जालिमाना अंदाज में करते हो। तुम्हारा मामला ये है किसी के साथ सख्ती करोगे तो इतना जालिमाना तरीके से सख्त सख्ती करोगे कि उसको बेचारे को पीस के रख दोगे। ये सब तमाशे तुम जो करते हो ये अल्लाह ताला को पसंद नहीं है और उसकी तुम्हें इसका अंजाम खराब होगा। वत्तकुल्लाह वासिउन, लिहाजा अल्लाह से डरो कि अल्लाह ताला इन सब चीज़ों को देख रहा है और तुम्हारी गिरफ्त होगी। वासिउन, मेरी बात मानो, तुम्हारे लिए इसमें फ़ायदा है। वत्तकुल्लज़ी अमदकुम बिमा तालमून, और उस अल्लाह की ज़ात से डरो कि जिसने तुमको ये सब चीज़ें बहा के दी हैं। इमदाद कहते हैं ज़्यादा करके देना। अमदकुम, जिसने तुमको ये चीज़ें बहा के दी हैं, जो तुम जानते हो कि अल्लाह ने तुम्हें क्या क्या बढ़ा के दिया है और कौमों को हासिल नहीं है। तुमको खसूसी तौर पर अल्लाह ताला ने इतनी दौलत दी है, इतने फ़ायदे और इतनी तरक्की अता फरमाई है, तो उससे डरो। उसने तुमको इतना नहाल कर दिया है, इतनी तुमको इतना दे दिया है, तो उसका शुक्र अदा करो। अमर दकुम भी आना बनी, और फिर उसकी उन्होंने वजाहत की कि अल्लाह ने तुमको बहुत जानवर भी दिए हैं और औलाद तुम्हारी बहुत होती है, तुम्हारा खानदान औलाद तुमको अल्लाह बहुत देता है दे रहा है, और जानवर भी, जो जानवर उस ज़माने में कदीम ज़माने में जानवर एक तरीके से बड़ा सरमाया होते थे, लोग इसी हिसाब से देखे जाते थे कौन कितना दौलतमंद है, तो जानवरों के लिहाज से किस उसके एवड़ में कितने हैं, उनके 1000 जानवर हैं, यानी बकरियाँ हैं या दूसरे जानवर हैं, चौपाए जो इस्तेमाल होते हैं, तो इस ऐसे लोगों की हैसियत देखी जाती थी कि उनके पास कितना जानवरों का कितना बड़ा गल्ला है। तो अल्लाह फरमाते हैं कि अमर दकुम बयानी वनी, तुमको अल्लाह ताला ने बढ़ा के दिया है, जानवर ही बढ़ा के दिए हैं और तुम्हारी औलाद भी तुमको बढ़ा के दिए है कि तुम्हारी औलाद खूब होती है। वो जन्नाती मयून, और दूसरे अल्लाह ने तुमको बागात दिए हैं और चश्मे दिए हैं, यानी ये इलाका ऐसा है कि यहाँ जगह जगह तुमने बागात लगाए हैं और बागात लगाने की सलाहियत है, और उसके बाद चश्मे हैं, पानी भरा है और पानी बहता है तो मंजर भी अच्छा होता है और बहुत सी उसकी सहूलतें होती हैं। तो ये तुमको अल्लाह ने ये तुम पर इनामात किए हैं और तुमको ये दौलतें दी हैं, जानवरों की दौलत है, औलाद है और बागात हैं, तफरीहात के जंगल हैं और चश्मे हैं पानी के। ये तो हर शख्स को कहाँ की चीज़ हासिल है जो तुमको अल्लाह ने दिया है। इन्नी अखाफ वालेकुम अज़ाब यौमिन अज़ीम, मैं डरता हूँ, मैं इस बात से डरता हूँ कि अल्लाह ने इतना दिया है तो तुम्हारे लिए बड़ा इम्तहान है। जिसको अल्लाह ने कम दिया हो उसके लिए इतना इम्तहान नहीं है, जिसको अल्लाह ने ज़्यादा दिया हो तो उसके लिए इम्तहान है। अल्लाह ज़्यादा देता है तो अल्लाह ताला चाहता है कि तुम उसकी कदर करो, उसको सही सर्फ करो और अल्लाह का शुक्र अदा करो। यानी ये सब बातें करनी ज़रूरी हैं, कदर करना कि अल्लाह ने हमको दिया है वाकई अल्लाह की नेमत, और उसका सही सर्फ करना, उसको उसको ज़ाया न करना, फेंकना नहीं, उसको गलत खर्च न करना, बल्कि ज़रूरत पर उसको इस्तेमाल करना, और तीसरे ये कि अल्लाह का शुक्र अदा करना कि अल्लाह तूने हमको ये आसानी दी है, ये सहूलत दी है, दौलत दी है, तेरा शुक्र। ज्यादा मिलने पर ये तीन जिम्मेदारियां आ जाती हैं, और ज्यादा न मिल रहा हो, सिर्फ जरूरत भर का मिल रहा हो तो कोई जिम्मेदारी नहीं, सिर्फ शुक्र थोड़ा अदा करेगा आदमी, लेकिन ये कि उसको जितना मिल रहा है उतना खर्च कर रहा है, उस पर कोई बोझ नहीं। तो इम्तहान उसका है कि जिसको अल्लाह ज्यादा दे दे, जिस पर अल्लाह का इनाम ज्यादा हो उस पर जिम्मेदारी ज्यादा होती है, वो डरे इस बात से कि हमसे कोताहियां होंगी तो अल्लाह ताला उसका हिसाब लेगा हमसे। तो कहा कि इन्नी अखाफ़ अलैकुम अज़ाबा यौमिन अज़ीम, मैं तुम्हारे लिए डरता हूँ इस बात से कि जो बड़ा दिन होगा यानी कयामत के दिन, तो तुम अजाब में मुब्तला होगे, उस वक्त तुम्हें इसका हिसाब करना पड़ेगा, इसका अजाब अजाब होगा इस बात पर कि तुम जो हरकतें कर रहे हो कि इतना अल्लाह की इतनी नेमतें हासिल होने के बाद ही तुम ऐश कर रहे हो और बिल्कुल मजाक बना रखा है जिंदगी को, और फिर ये कि तुम्हें गुस्सा आता है तो तुम ऐसा जुर्म करते हो कि पीस कर देते हो, कोई तरीका है, और तुमको जिस्म ज्यादा मजबूत मिले हैं और तुम्हें ताकत ज्यादा है इसलिए तुम जुल्म करने में भी तुम आगे बढ़े हुए। قالوا سباب علينا اواس ام لم تكن من الواعظين ان هذا الا خلق الاولين, انہوں نے کہا کہ کچھ بھاگو تم بھگا کرو, ہمارے یہ برابر ہے, تمہاری سب باتیں ہم سنتے رہتے ہیں, ہم تمہاری باتوں سے متاثر نہیں ہوں گے, سباب علينا ہمارے یہ برابر ہے, تم جو چاہو کہو, اواس ام لم تكن من الواعظين, تم نصیحت کرتے رہو یا نصیحت نہ کرو, ہمارے نزدیک برابر ہے, تمہارے ہم تمہیں کوئی حیثیت نہیں دیتے, तुम्हारी बात को हम कोई अहमियत नहीं देते, बका करो तुम बात कहा करो, इन हाजा खुलीन, ये तरीका पहले वालों से चला आ रहा है, यही लोग करते रहे हैं कि बात कहते हैं लोगों को समझाते हैं, अरे भाई अपना काम करो, किसी को समझाने की क्या जरूरत है, हमें ये सब मिला है, हम अपने सब कर रहे हैं, हमें क्यों नसीहत करते हो, और ये तरीका पहले से चला आ रहा है, वही सिलसिला है, ये तुम लोग तमाशे करते रहते हो, लोगों को चाहते हुए दिन न रहें और ऐश न करें, इन हालांकिन यही तरीका रहा है पहले लोगों से, ये पहले लोगों से चला रहा है, तुम अकेले नहीं हो, तुम ओमान हन जमीन, और ये कि हमें अजाब होगा, नहीं हमको अजाब नहीं होगा, मतलब क्यों होगा, हम मजबूत हैं, हम ताकतवर हैं, इतने वसाइल हैं सब, तो दुनिया की ताकत को देख कर वो उनको गुरूर के बस हम गोया की ताकत हमको बचा लेगी, होता है आदमी को घमंड हो जाता है और धोखा हो जाता है, ये सेहत है तो सोचता है कि हमेशा सेहत रहेगी, सेहत की हालत में आदमी अच्छी सेहत हो तो आदमी से बहुत सी गलतियां होती हैं, इस धोखे में गोया की सेहत हमेशा रहेगी, किसी को भी सेहत बिगड़ सकती है, और आदमी को समझना चाहिए ये हालात किसी और बदल सकते हैं, क्या अगर लोग हालात बदल जाएंगे तो इन्होंने कहा नहीं हमको कोई अजाब नहीं होगा, हम जैसे हैं इज्जत के साथ रहेंगे, तो कज़्ज़बू फ़अहलकना हूँ, इस लिहाजा उन्होंने उनको झुटला दिया यानी उनकी बात को झूठ करार दे दिया, फ़अहलकना हूँ अल्लाह ताला मुख्तसर फरमाता है, फिर हमने उनको हलाक कर दिया, जो अजाब भेजा अल्लाह ने उसकी तरफ इशारा पर इतना ही कर दिया, फ़अहलकना हूँ उनको हलाक कर दिया, इन नबी ज़ालिक लाया, इसमें निशानी है ये समझने के लिए लोगों के लिए कि ऐसे हालात में फिर ये होता है, जब इस हद तक पहुंच जाए नाफरमानी तो फिर हम फिर अजाब भेजते हैं, वहाँ का अक्सर मोमिनीन, उनमें से अक्सर ईमान लाने वाले नहीं थे, कम लोग उनको ईमान लाए थे, लेकिन ईमान लाए थे कुछ लोग, वो अलग रहे, उनको अल्लाह ने बचा दिया, और बाकी लोग जो मुजरिम थे उनको अल्लाह ने अजाब में मुब्तला किया, फरमाया रब बकल अजीज रही है, बेशक तुम्हारा रब जो है वो गालिब भी है और रहम करने वाला, ये दोनों बातें हैं, गालिब है जो चाहे कर सकता है, और ये नहीं है कि तुम जो चाहो करो अल्लाह ताला देखता रहेगा कुछ ना करेगा, गालिब है वो, फिर पकड़ करता है पूरी, और रहीम भी है कि वो ऐसी बात नहीं करता कि जिससे जाति मालूम हो, बल्कि रहम का रवैया भी रहता है, तो अल्लाह ताला ने उनका अजाब भेजा, उनका अजाब कहाँ के भेजा, तूफान के भेजा, और ये भी एक बात रही है कि अजाब जिन कौमों पर आया तो उन कौमों की हैसियत के लिहाज उसमें था, अल्लाह ताला ने दिखाया कि तुम क्या समझते हो, अल्लाह ताला तो सिर्फ कह दे तो बात हो जाती है, ये बड़े मजबूत के लोग थे, और जैसे कहा कि हम हमें कौन क्या बिगाड़ सकता है, हमारा हमें सब दौलत हाथी ले, कुत हाथी ले। अल्लाह ने कहा था आप इनको हवा से, हवा जो चली आंधी तूफानी आंधी 8 दिन और 7 रातें, यानी सुबह शुरू हुई तो 7 दिन गुजरने के बाद खत्म हुआ। तो क्या हुआ, इमारतें उसी तरह मौजूद और हर चीज मौजूद, और ये सब खत्म हो गए, सबकी लाशें पड़ी थी, घुट घुट के मर गए सब। उसको जिक्र आया दूसरी जगह कि जो खजूर के तने हों इस तरह उनके जिसम पड़े थे, बड़े बड़े जिसम पड़े मकानों में इधर उधर, सब मर गए उसी में घुट के। अल्लाह ने दिखाया कि तुम आप बहुत ताकतवर अपने समझ रहे थे, हवा का तुम मुकाबला नहीं कर सके, हवा उसका मुकाबला नहीं कर सके। ओ भाई आप अपने को समझ रहे थे कि हम क्या होते हैं, तो भाई अल्लाह ताला गालिब है और रहम करने वाला है।